यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नवगठित नेकपा एकीकृत समाजवादीको विधान पारित, समाजवादको दिशामा अघि बढ़ने लक्ष्य निर्धारण। पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि र अमेरिकालाई अफगानिस्तान छाड्ने समय सीमा लम्ब्याउन दबाव। नवगठित नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद जबजका मूल्य मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अघि बढ़ने लक्ष्य निर्धारण गरेको छ। नेकपा एमालेबाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रगिरीमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो। एमाले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ। सो पार्टीको विधानमा पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण उत्पीड़न र विभेदको अन्त्य गर्दै समानता सहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक अहिले केबेरमा बस्ने भएको छ। बिहान 11 बजेका लागि तय भएको बैठक केही तयारी नपुगेका कारण दिउँसो 3 बजेसम्मका लागि सारिएको नेकपा एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। बैठक ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्नेछ। नेपाल ऑयल निगमले गएराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोल, डिजल र मट्टी तेल प्रति लिटर 2-2 रूपियाँ र खाना पकाउने एलपी ग्यासमा पनि प्रति सिलिण्डर 25 रूपियाँले मूल्य वृद्धि गरिएको छ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर 130 रूपियाँ, त्यस्तै डिजल र मट्टी तेल प्रति लिटर 113 रूपियाँ र खाना पकाउने ग्यास प्रति सिलिण्डर 1450 पुगेको छ। आन्तरिक तर्फको हवाई इन्धनको मूल्य समेत प्रति लिटर 2 रूपियाँले वृद्धि भई 86 रूपियाँ पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले कोविड संक्रमणको जोखिम रहेको भन्दै स्थगित गरेको कक्षा 12 को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी गरेको छ। परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीहरूलाई खोप लगाइसके लगत्तै 15 दिन अघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो। सबै विद्यार्थीले खोप लगाए लगत्तै भौतिक उपस्थितिमै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा दशैं अघि नै वा दशैंपछि लगत्तै परीक्षा लिने तयारी गरेको उहाँले बताउनुभयो। उहाँले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा 12 को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी दिनुभयो। सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय गरेर विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोप व्यवस्था गरी भौतिक उपस्थितिमै तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो। साउन 31 गतेदेखि भदौ 9 सम्म हुने गरी तोकिएको परीक्षा सोही निर्देशन बमोजिम रोकिएर बढ़ेको अन्यलतासँगै तयारीमा बसेका 3,74,000 विद्यार्थीको उच्च शिक्षा अध्ययनमा समस्या भएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले दिगो विकासको लक्ष्य प्राप्तिका लागि हालको तौर तरिका र ढाँचामा परिवर्तन गर्नुपर्ने सुझाव दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा राजनैतिक नेतृत्ववर्गले अगुवाई लिएर हाल हुने गरेको विकासको ढाँचामा परिवर्तन नगरेसम्म लक्ष्य हासिल गर्न नसकिने उपाध्यक्ष डाक्टर पौडेलले समितिलाई जानकारी गराउनुभयो। बैठकमा उहाँले दिगो विकासका लक्ष्य हासिल गर्ने सवालमा विगतदेखिका समस्या र निकासबारे समेत समिति समक्ष जानकारी गराउनु भएको थियो। बैठकमा समितिका सदस्यहरूले नेपालमा विकासका नाममा हुने गरेको ढिलासुस्ती, अपारदर्शिता लगायतका विषयमा योजना आयोगका प्रतिनिधि समक्ष जिज्ञासा राख्नु भएको थियो। पहिरोले अवरूद्ध भएको रसुवाको पासाङ लामो राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ। धुन्चे ठूलो भार्खुको बीच खोपाङ पाखामा खसेको पहिरो हटाएपछि हिजोदेखि रोकिएका दर्जनौं सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। राजमार्ग खुलाउन आज बिहानैदेखि गरिएको प्रयासपछि सड़क सञ्चालनमा आएको प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद ढकालले जानकारी दिनुभयो। नेपाल चीनबीच व्यापारको एकमात्र राजमार्ग भएकोले अवरूद्ध राजमार्ग 24 घण्टाको अन्तरालमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। म्याग्दीको बेनी नगरपालिका 3 दुधी खोला बाढ़ी पहिरो र नदी कटानको उच्च जोखिममा परेको छ। दुधी खोलामा भदौ 6 गते राति आएको बाढ़ीले बगाएको एउटा घर र उच्च जोखिममा रहेका अन्य 22 घर परिवारको उचित व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। सिन्धुपाल्चोको 5 पोखरी थाङपाल गाउँपालिका 8 को इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साइटमा ठूलो पहिरो गएको छ। गैराती गएको पहिरोमा एउटा मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति नभएको स्थानीय राजन भुजेलले जानकारी दिनुभयो। अहिले पनि पहिरो निरन्तर खसिरहेकोले जोखिम रहेको जलविद्युत आयोजनाका प्रमुख मानुलक श्रेष्ठले बताउनुभयो। बाँकेमा पछिल्लो समय बाल विवाह विरूद्धको अभियानले तीव्रता पाएको छ। बाँकेका 81 वडा मध्ये 13 वटा वडा बाल विवाह मुक्त घोषणा भइसकेका छन् भने बाँकी वडाहरूमा पनि बाल विवाह घट्दै गएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाका 4 वडा, कोहलपुर नगरपालिकाका 3 वडा, जानकीको 3 वडा, बैजनाथ गाउँपालिकाको 2 र खजुराको 1 वडा बाल विवाह मुक्त घोषणा भइसकेका छन्। स्थानीय तहले वडा स्तरमा सञ्चालन गरेको बाल विवाह विरूद्धको अभियानमा स्याक नेपाल बाँकेले बाल विवाह रोकथाम परियोजना मार्फत साझेदारी गर्दै आएको छ। स्याक नेपालका बाल विवाह रोकथाम परियोजना प्रमुख जगदीश थापा:
बाँकेका 8 वटै स्थानीय तहले बाल विवाह मुक्त अभियान सञ्चालन निर्देशिका बनाइसक्नु भएको छ। निर्देशिकाले भने अनुसार एक आर्थिक वर्षमा 20% भन्दा कम बाल विवाहको रूपमा देखिन्छ भने त्यस्तो वडाले चाहिँ बाल विवाह मुक्त वडा घोषणा गर्न मिल्नेछ।
बाँकेका 8 स्थानीय तह मध्ये राप्तीसोनारी, डुडुवा र नरेनापुर गाउँपालिकामा भने बाल विवाह विरूद्धको अभियानले अपेक्षित परिणाम दिन सकेको छैन। वडालाई बाल विवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बाल अधिकार समिति गठन सम्बन्धी कार्यविधि, बाल विवाह अन्त्य सम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बाल अधिकार संरक्षण समिति तथा विद्यालय र वडा स्तरमा बाल अधिकार समिति क्रियाशील छन्। डुडुवामा क्रियाशील प्रगतिशील किशोरी क्लबकी अध्यक्ष पुनम केवट:
अभियान त राम्रो चलिरहेको छ, तर अब यो डुडुवामा धेरै बसोबास गरेको त्यो मुस्लिम समुदाय र मधेसी छन्, त्यही पनि हामी लागेका छौँ, पहिलाभन्दा त एकदमै राम्रो भयो।
सामाजिक परम्परा र प्रेम गरेर बाल विवाह गर्ने क्रम नरोकिँदा रोकथाममा चुनौती देखिएको हो। बाँकेलाई बाल विवाह मुक्त बनाउन के गरिँदैछ त? जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला स्तरीय बाल अधिकार समितिका अध्यक्ष अजय कुमार श्रीवास्तव:
77-78 जिल्ला सभा एजेन्डाको रूपमा हामीले पारित गरेका छौँ। 8 स्थानीय तहले सबै पालिकामा बाल विवाह मुक्त अभियान जारी छ। यसै आर्थिक वर्गभित्र हामी बाल विवाह मुक्त जिल्ला बाँकेलाई बनाउने प्रयासमा छौँ।
2068 सालको जनगणना अनुसार बाँकेमा 66.08% बाल विवाह रहेको तथ्याङ्क छ। अहिले यो घटेर 25% आसपासमा रहेको बताइन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
बाँकेमा बाल विवाह विरूद्धको अभियान तीव्र। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब बाँकी समाचार। बाँकेमा कोरोना संक्रमणका कारण थप 2 जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा भजनी 6 कैलालीकी 52 वर्षीय महिला र मधुबन 4 बर्दियाकी 70 वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका 4 ट्र्याक्टरमा ट्रक ठोकिँदा 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा 3 जना घाइते भएका छन्। त्यस्तै कैलालीमा ट्रकको ठक्करबाट 1 जना पैदल यात्रीको मृत्यु भएको छ। गौरीगंगा नगरपालिकाको राजीपुरमा G1-6441 नम्बरको ट्रकले ठक्कर दिँदा गौरीगंगा 4 40-वर्षीय मानसिंह गोधार्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बागलुङ जिल्लाका सर्वसाधारण योग अभ्यासप्रति आकर्षित हुन थालेका छन्। शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि लामो समयदेखि भौतिक रूपमा योगाभ्यास गर्दै आएका उनीहरू कोरोनाको त्रासका कारण पछिल्लो समय भर्चुअल माध्यमबाट भए पनि योग गर्दै आएका छन्। बागलुङबाट संवाददाता कोपिला कणेल:
बागलुङका सर्वसाधारण योग अभ्यासप्रति आकर्षित भएका छन्। लामो समयदेखि भौतिक रूपमा योग अभ्यास गर्दै आएका बागलुङवासीले कोरोना फैलने त्रासका कारण पछिल्लो समय भने भर्चुअल माध्यमबाट योग कक्षा सञ्चालन गरेका छन्। शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि योग महत्वपूर्ण माध्यम रहेको विगत 7 वर्षदेखि निरन्तर रूपमा योग गर्दै आउनुभएकी योग साधिका सीता सापकोटा बताउनुहुन्छ।
रूपमा लिने शुद्ध रूपमा फाल्ने जसले गर्दाखेरि कोरोनाको महामारीबाट हामी बच्न सकिन्छ।
जिल्लामा लामो समयदेखि सामूहिक रूपमा योग सञ्चालन गर्दै आएको पतञ्जली योग समितिले यति बेला भर्चुअल तथा जुमको माध्यमबाट योग कक्षा सञ्चालन गर्दै आएको छ। पतञ्जली योग समितिका सचिव धनबहादुर कार्की:
कोरोना महामारीमा यसको अति आवश्यक छ। प्राणायामले हामीहरूको श्वास प्रश्वासलाई र दिमागलाई बढाउने काम गर्छ र कोविडलाई जित्नको लागि यो अति नै उत्तम उपाय हो।
बागलुङमा रहेको धौलागिरी आयुर्वेद औषधालय र बलेबा आयुर्वेद औषधालयले समेत समय समयमा योग कक्षा सञ्चालन र परामर्श दिँदै आएका छन्। नियमित आहार विहार र योग गर्ने बानीले कोविड महामारीबाट बच्न सहज हुने बताउनुहुन्छ। बागलुङको बलेबा आयुर्वेद औषधालयका वरिष्ठ कविराज निरीक्षक हरि पौडेल।
आत्मालाई परमात्मासँग जोड्ने काम योगले गर्छ। प्राणायामका कुराहरूले गर्दाखेरि अक्सिजनको लेभल शरीरमा बढाउँछ। नित्य रूपमा हामीले प्राणायाम योगहरूलाई जोड दियो भने शरीरमा अक्सिजनको लेभल बढ्यो भने फोक्सोलाई राम्रो बनाउँछ, अरू भाइटल अर्ग्यानहरूलाई पनि राम्रो गराउँछ।
कोरोना महामारी बढेसँगै अहिले योग अभ्यास प्रति सर्वसाधारणको चासो बढेको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बंगालको खाड़ीबाट आएको जलवाष्पयुक्त हावा तथा मनसुनी वायुका कारण मनसुनी गतिविधि अझै केही दिन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने नदेखिएको तथा भोलिदेखि मनसून थप सक्रिय हुने सम्भावना रहेको मौसमविद वरूण पौडेलले बताउनुभयो। शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनुका साथै हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो। हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर 1 गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको भ्रमणमा निस्कनुभएकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुरको एक कार्यक्रममा चीनमाथि खनिनु भएको छ। ह्यारिसले चीनले दक्षिण चिनिया सागरमा आधिपत्य जमाउन खोजेको आरोप लगाउनुभयो। उहाँले चीनको त्यस्तो रवैया विरूद्ध अमेरिका डर भएर आफ्ना सहयोगी राष्ट्रसँगै उभिने पनि बताउनुभयो। दक्षिण पूर्वी एसियामा अमेरिकाको मजबूत उपस्थितिलाई निरन्तरता दिने उद्देश्यले अमेरिकी उपराष्ट्रपतिको भ्रमण भएको हो। र अमेरिकालाई अफगानिस्तान छाड्ने समय सीमा लम्ब्याउन दबाव परेको छ। तालिबानसँग भएको सम्झौतामा अमेरिकी सेना अगस्त 31 फिर्ता भइसक्नुपर्नेछ, तर बेलायत, जर्मनी र फ्रान्सले अमेरिकालाई थप समय लिन भनिरहेकोमा अमेरिकी राष्ट्रपतिले 24 घण्टाभित्र निर्णय गर्नुहुने भएको छ। तालिबानीहरूले अमेरिकी सेनाले बसाई लम्ब्याए सम्झौताको उल्लंघन हुने भनिसकेको छ। 10,000 मानिसले तालिबानको डरले अफगानिस्तान छाडिसके पनि अरू हजारौं मानिसको अझै विमानस्थलमा अफगानिस्तान छाड्न भीड़ लाग्ने गरेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नवगठित नेकपा एकीकृत समाजवादीको विधान पारित, समाजवादको दिशामा अघि बढ़ने लक्ष्य निर्धारण। पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि र अमेरिकालाई अफगानिस्तान छाड्ने समय सीमा लम्ब्याउन दबाव। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।